أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي ربي زدني علما بسم الله الرحمن الرحيم مطهرة القلوب purification of the heart session 2 آپ سب کے سوالوں کے جواب آپ لوگوں نے پڑھ لیے ہوں گے یا سن لیے ہوں گے اور انشاءاللہ آج سے جو نظم میں نے آپ کو بتائی تھی امام مولود کی جو پیوریفیکیشن آف دا ہارٹس جو حمزہ یوسف نے اس کی ٹرانسلیشن کی ہے اس نظم کا جو پہلا چیپٹر ہے یا اس کے جو بند ہیں بند نمبر 1 سے 8 اور پھر 9 سے 15 ان بندوں کی ٹرانسلیشن اور ان میں کیا بتایا گیا ہے پیوریفیکیشن آف دا ہارٹس کے بارے میں وہ آج ایکسپلین کریں گے انشاءاللہ. تو جو اس کا بالکل شروع کے بند ہیں وہ ہمیں یہ بتانے کے لیے لکھے گئے ہیں. جو امام ہیں وہ یہ سمجھا رہے ہیں کہ آخر پیوریفیکیشن آف دا ہارٹ یا مطہارت القلوب جو ہے وہ شروع کہاں سے ہوتا ہے. اور جو قرآن میں بھی ہے اور حدیث میں بھی ہے کہ دل کا اخلاص جو ہے اس کو اللہ دیکھے گا. قلب سلیم جو ہے وہ ایک بالکل خالص دل ہے, وہ سالم ہے اور وہ سلامتی سے بھرپور ہے, اور وہ جا کے اپنے خالق سے ملے گا اور اس کے اوپر اپنے خالق کی نوازشیں ہوں گی. تو قلب سلیم حاصل کرنے کا جو پہلا قدم ہے, جو اس کی پہلی سیڑھی ہے, وہ تزکیہ ہے, وہ اپنے نفس کو پاک کرنا ہے. اور قرآن میں ہے کہ جو اپنے آپ کو پاک کہتے ہیں دراصل وہ غلط ہیں, اور اللہ جسے پاک کرے, جس کا تزکیہ کرے, وہ ان کے دلوں میں خلوص اور تقویٰ ڈال دیتا ہے. تو تزکیہ جو ہے, جس کا جو زکاة سے نکلا ہے, جس کا جو زکاة جیسے ہم کہتے ہیں کہ ہم زکاة دیتے ہیں, اس سے مال صاف ہوتا ہے, مال کی گندگی نکلتی ہے. تزکیہ کا مطلب ہے کہ ایک چیز کو صاف ستھرا کرنا اور اسے خالص کرنا, اسے گندگی سے پاک کرنا. تزکیہ جو دل کا تزکیہ ہے اس کی ابتدا 3 باتوں سے ہوتی ہے, وہ 3 باتوں سے شروع ہوتا ہے. سب سے پہلی بات جو ہے وہ ہے اپنی غلطی کا احساس, کہ انسان کو یہ احساس ہو کہ اللہ کی ہدایت کے بغیر وہ خود کچھ بھی نہیں ہے, اور اس نے اللہ کی ہدایت کے ساتھ اس دنیا میں زندگی گزارنی ہے اور آخر کار جا کے اپنے خالق سے ملنا ہے. اور غلطی کا احساس ہوتے ہوئے جو تزکیہ کی ڈیمانڈ ہے وہ یہ ہے کہ اس انسان کو اس کے دل میں تلافی کی فکر ہو کہ اگر مجھ سے غلطی ہو ہی گئی ہے تو اب میں اسے درست کیسے کروں گا. اور تیسرا جو سب سے بڑا ایک ریکوائرمنٹ ہے تزکیہ کی, وہ ہے اللہ کی محبت. یہ میں آگے آپ کو سمجھاؤں گی کہ اللہ کی محبت کیوں اتنی ضروری ہے. یہاں آپ اتنا سمجھ لیں کہ جس دل کو اللہ سے محبت ہوگی اور جو دل اللہ سے جڑا ہوا ہوگا وہی اپنی غلطیوں کی تلافی کی فکر کرے گا, اور جو تلافی کی فکر کرنا چاہے گا ظاہر ہے اسے اپنی غلطی کا احساس ہوگا. تو غلطی کا احساس وہ پہلا سٹیپ ہے جو آپ نے تزکیے کی طرف لینا ہے. اب اللہ کی محبت جو ہے اس کی مثال ماں باپ کی محبت کی ہے. بڑی ایک سمپل سی, لوگ بہت کہ ہم جی اللہ سے کیسے محبت کریں, مطلب ہمیں تو اللہ سے بڑی محبت ہے, پتہ نہیں ہمیں سمجھ نہیں آتی ہے. آپ جیسے اپنے ماں باپ سے محبت کرتے ہیں, اور قرآن میں جگہ جگہ آیا ہے کہ اللہ کے ساتھ شریک نہ کرو اور اپنے ماں باپ کی اطاعت کرو, یہ ایک ساتھ ایک آیت میں یہ باتیں آئی ہیں. تو بڑی ایک میں نے عجیب سی بات ہے کہ اللہ نے اپنے نام کے ساتھ ماں باپ کا نام لکھا ہے, اور اس کا مقصد یہ سمجھانا ہے کہ جیسے تم اپنے ماں باپ کو ناراض نہیں کر سکتے, جیسے تم اپنے ماں باپ کا انتہائی ادب کرتے ہو, اسی طرح یہی تعلق اللہ جو ہے یہ تم سے چاہتا ہے تمہارے خالق ہونے کی حیثیت سے. یہاں سے اب یہ سمجھ آیا کہ اللہ کی راہ میں جب آپ اپنے دل کو خالص کر رہے ہوتے ہیں تو وہ تزکیہ جو ہے اس کی پہلی سیڑھی ادب ہے. یہی امام مولود جو ہیں اپنی اس نظم کے شروع میں کہتے ہیں کہ پہلا قدم جو ہے تمہارا وہ ادب ہے. دل کی پیوریفیکیشن آف دا ہارٹ, مطہارت القلوب کی پہلی ڈیمانڈ جو ہے وہ ہے کہ آپ میں انتہائی ریسپیکٹ ہو اور آپ میں انتہائی عاجزی ہو. ہیوملٹی جو انگلش میں کہتے ہیں, ہمبل ہونا, وہ تزکیہ کی پہلی سیڑھی ہے. جو ہمارے صوفی حضرات، خواتین، بہن بھائی ہیں، جو کسی بھی مذہب میں آپ دیکھ لیں، ہندو مت میں، بدھ مت میں، چائنا میں، چائنیز جو ان کا شین ریلیجن ہے، شنٹو جو ہے جاپانیوں کا ریلیجن، ان سب میں پہلا سٹیپ جو ہے وہ ہے کہ آپ نے اپنے آپ میں عاجزی اختیار کرنی ہے، اور غرور کا اور انا کا جو ایک بندھن ہے آپ کے دل سے اور آپ کے عمل سے، وہ آپ نے توڑنا ہے. اب اسلام کی ایک بڑی زبردست شان ہے، قرآن کی بڑی شان ہے، کہ وہ ایک لفظ استعمال کرتا ہے ذل، جس سے اردو کا ذلیل بھی نکلا ہے، یعنی کہ گھٹیا یا پست یا نیچا. لیکن یہ ذل جو ہے عربی کا، اس کا مطلب وہ ادب ہے جس کے ذریعے آپ اپنے خالق سے جڑ جاتے ہیں. یعنی آپ یہ کہتے ہیں کہ میں تو کچھ بھی نہیں ہوں، اور اے اللہ تو میرا سب کچھ ہے، اور تو میرے لیے کافی ہو جا. تو ہیوملٹی جو ہے وہ انگلش کی ہیوملٹی یا اردو کا جو ذلیل اور پست ہونا ہے، وہ عربی میں ایسا نہیں ہے. اور جو ذل اختیار کرنا ہے اور انتہائی ادب کے رتبے پہ فائز ہونا ہے، وہ یہ نہیں ہے کہ آپ کسی احساس کمتری کا شکار ہو جائیں، بلکہ وہ اس لیے ہے کہ آپ اپنا سب کچھ اپنے خالق کو مان لیں. اور اس کا فائدہ یہ ہے کہ انسان اپنی بشری کمزوریوں سے باہر نکل جاتا ہے، وہ ایک ایسی طاقت کے ساتھ جڑ جاتا ہے جو اس نے پوری کائنات کو کنٹرول میں رکھا ہوا ہے. تو پھر ایسے لوگوں سے وہ لوگ پھر ایسے کام کرتے ہیں جو عام بشری طاقتوں سے اور عام بشری صلاحیتوں سے نہیں کیے جا سکتے، بلکہ ان میں اللہ کی مدد شامل ہو جاتی ہے. ادب کا پہلا تقاضا یہ ہے کہ اللہ کے ہر حکم کی تعمیل کی جائے. ظاہر ہے جس کا آپ ادب کرتے ہیں اس کی آپ بات مانتے ہیں، جن کی آپ نوکری کرتے ہیں، جو آپ کے امی ابو ہوتے ہیں، جو آپ کے استاد ہوتے ہیں، ان کے ہر حکم کی آپ تعمیل کرتے ہیں. اس ان لوگوں کی یا اللہ کی ہر مصلحت کو خیر مانا جائے، اس پہ سوال نہ اٹھائے جائیں کہ میرے ساتھ ایسا کیوں ہوا اور فلاں کے ساتھ ایسا کیسے ہو گیا. مصلحت کو خیر جاننا یہ ہے کہ آپ ہر امر میں یہ کہیں کہ اللہ بہتر جانتا ہے اور ہم نہیں جانتے، اور یقیناً اللہ جو ہے وہ بہتر ہی کرے گا. اس کے بعد اللہ کی تقسیم پر مکمل رضا مندی، یہ کہنا، جیسے میں نے صبح آپ کے لیے وہ ایک چھوٹی سی کلپ بھیجی تھی، زیتونہ کے ایک ٹیچر ہیں یہ، جن یہ حمزہ یوسف کے اسٹوڈنٹ ہیں، جنہوں نے یہ کتاب لکھی ہے پیوریفیکیشن آف دا ہارٹس، کہ وہ یہ کہہ رہے ہیں کہ پانی کے اندر برف کی ایک ڈلی پڑی ہوئی ہے، لیکن پانی جو ہے وہ فری ہے اور وہ فلو کر رہا ہے اور وہ بہ رہا ہے، اور وہ برف کی ڈلی جو ہے وہ اس کے اندر بڑی سخت پڑی ہوئی ہے، حالانکہ دونوں پانی ہیں، لیکن یہ پانی سے الگ پڑی ہوئی ہے اور یہ اس فلو کا حصہ نہیں ہے جس کا حصہ وہ پانی ہے. تو اللہ کی محبت میں ڈوبے ہوئے دلوں کی مثال جو ہے وہ پانی کی ہے، کہ وہ ہر چیز کے ساتھ فلو کرتے ہیں اور ہر چیز کو قبول کرتے ہیں. تو اللہ کی تقسیم پہ رضا مندی، یہ نہ کہنا کہ میرے پاس یہ کیوں نہیں ہے اور فلاں کے پاس یہ کیوں ہے، کیونکہ یہیں سے حسد شروع ہوتا ہے، جو ون آف دا موسٹ ڈسٹرکٹیو فورسز ہے، جو انسان کو گناہ کی طرف لے جاتا ہے. پھر اللہ کے ہر فیصلے کو حتمی سمجھنا، یہ ادب ہے کہ آپ ہر فیصلے پہ راضی برضا ہوں، تسلیم ہو آپ میں، اور آپ سلامتی میں رہیں ہر فیصلے کو سن کے. اور سب سے بڑی بات جو ادب کا تقاضا ہے وہ یہ ہے کہ اللہ کی ذات، اس کی مخلوق اور اپنی ذات کی بھی کبھی بھی بے ادبی نہیں کرنی، کبھی بھی ڈس ریسپیکٹ نہیں کرنی ہے اللہ کی کسی مخلوق کی، اللہ کی ذات کی اور اپنی ذات کی بھی. جو کل ہم لوگوں نے اوور ایکسٹینشن والی باتیں ہم پوچھی گئی تھیں اور ڈسکس کی گئی تھیں، تو اوور ایکسٹینشن ایک لحاظ سے اپنی ذات کی بے ادبی ہے. آپ اپنے آپ کو اتنا سٹریچ کر دیتے ہیں کہ پھر آپ اوروں کی باتیں جو ہیں وہ آپ کو بری لگتی ہیں، اور آپ کے دل میں ان سے امیدیں پیدا ہو جاتی ہیں. ایک چھوٹی سی حکایت میں آپ کو سناؤں گی ادب کے بارے میں، کہ حضرت موسیٰ، اور یہ حضرت مولانا جلال الدین رومی کی یہ حکایت ہے، کہانی ہے یہ. یہ ان کہانیاں جو ہیں یہ ایک پوائنٹ سمجھانے کے لیے بنائی جاتی ہیں، یہ حقیقت سے ان کا کوئی تعلق نہیں ہوتا، ان میں ایک سبق ہوتا ہے جس سے وہ شاعر آپ کو اپنی بات سمجھا رہا ہوتا ہے. تو مولانا رومی کہتے ہیں کہ حضرت موسیٰ نے بڑے سال بکریاں چرائیں، اور فرشتے ان کو بڑے دکھ سے دیکھتے تھے اور اللہ کو کہتے تھے کہ اب آپ اس کو نبوت دے دیں، اس نے تو بڑی خدمت کر لی ہے. اور اللہ جو ہیں تو وہ ہر دفعہ اپنی بزرگی میں کہتے تھے کہ نہیں، ابھی کچھ وقت ہے، دیکھتے ہیں، ابھی یہ بنائیں گے ہم ان کو، نبوت دیں گے ہم ان کو. तो एक दिन हजरत मूसा जब बकरियां चरा रहे थे तो उनसे एक बकरी भाग गई और वो उसके पीछे भाग भाग के उनके पैर लहू लुहान हो गए, पैर उनके सूज गए। और जब वो बकरी उन्हें मिली तो वो उसको उन्होंने गले से लगा लिया और उसके ऊपर वो प्यार से हाथ फेर कर रोते जाते थे और वो ये कहते थे कि तेरे दुख का मुझे बड़ा एहसास है, तू कितनी थक गई होगी और तू कितनी दूर चली गई और कितनी प्यासी होगी और कितनी भूखी होगी। यानी अपने वो पैर और अपना पैरों का वर्म और खून उन्होंने कुछ नहीं देखा, उनको सिर्फ बकरी की तकलीफ की एहसास था उनके दिल में। इस पर अल्लाह ताला ने फिर फरिश्तों को कहा कि हाँ अब ये समझ गया है, अब आप इसको नबूवत अता कर दें, अब आप हमारी तरफ से इनको नबी बन जाएंगे, ये वो नबी बना दें। तो ये अल्लाह की मखलूक से मोहब्बत की एक ऐसी हिकायत है कि जब हजरत मूसा ने अपनी हर तकलीफ और अपनी हर प्रॉब्लम को पीछे करके अल्लाह की मखलूक से मोहब्बत फरमाई तो अल्लाह ने उन्हें नबूवत पे फाइज किया। अब यहां ये समझ लें कि अदब का मतलब ये बनता है कि हम हर काम ये सोच कर करें कि अल्लाह हमें देख रहा है, और जाहिर है जब अल्लाह हमें देख रहा है तो हम अल्लाह की जात से हया करेंगे। अल्लाह की जात जो है वो बड़ी स्पेशल है। और अब ये समझ आ गया कि असल में जो अल्लाह की जात का अदब करना है और जुल इख्तियार करना है, ह्यूमिलिटी इख्तियार करनी है, उनका मकसद ये है कि दिल में हया आ जाए। और हुजूर सल्लल्लाहु अलैहि वसल्लम की हदीस है कि हया जो है वो दीन है, और जो तुम में से हया ना करे तो चाहे फिर वो कुछ भी करे। अब ये हया का लफ्ज आप लोग यहां समझ लें, क्योंकि तस्किया की इब्तिदा कर रहे हैं हम और हम बाकायदा दिलों की बीमारियों को डिस्कस करेंगे। तो अदब हमने समझ लिया कि अदब दिल में होना, अल्लाह का, उसकी मखलूक का और अपनी जात का अदब दिल में होना बहुत जरूरी है, तभी तस्किया शुरू होता है। अपनी गलती का एहसास होना बहुत जरूरी है, तलाफी की फिक्र होनी बहुत जरूरी है, अल्लाह की जात से ऐसी मोहब्बत होनी जैसी हमें अपने माँ बाप से है वो बहुत जरूरी है। और इन सब चीजों का मकसद ये है कि दिल में अल्लाह की जात से एक हया आ जाए। अब हया बड़ा एक कॉम्प्लिकेटेड लफ्ज है, लोगों ने उसकी अपनी इंटरप्रिटेशंस बनाई हुई हैं। हया अरबी हयात से निकला है, जैसे जिंदगी, यानी हया दरअसल जिंदगी को कहते हैं। और ये कुरान में और दीन से हमें समझ आती है, ये इंटरप्रिटेशन है कि हया करने वाले जिंदा हैं और बेहया जो हैं असल में वो मुर्दे हैं, वो शैतान को फॉलो कर रहे हैं। आप अपने इर्द गिर्द देखें और समझें कि शैतान ने हर बेहयाई को असल में जिंदगी का, लाइफ का सिंबल बना दिया है। हर बेहया और बेबाक इंसान जो है वो हमारा स्टार है, उनको हम बड़ा अच्छा समझते हैं और हम ये समझते हैं कि इनकी जिंदगी बेहतरीन है। हया का असल मतलब ये है, असल में ये माखज है कि सिर्फ अपने खालिक के लिए जिंदा रहना, हर काम अपने खालिक के लिए करना और हर काम ये सोच कर करना कि कल खालिक से मिलना है। तो जो अपने खालिक के लिए जिंदा हैं असल में सिर्फ जिंदा वो ही है, बाकी सबकी मिसाल मुर्दा की है। हया वो अदब है जिसकी वजह से हम कभी कोई ऐसा काम ना नहीं करते जो बेअदबी पर मबनी हो। जैसे आप अपने अम्मी अब्बू के सामने कभी कोई ऐसा काम नहीं करेंगे जिससे उन्हें दुख पहुंचे या उनकी बेअदबी हो या आप उनके सामने शर्मिंदा हो। जो लोग आजादी का मतलब ये समझते हैं कि जो दिल में आए वो करने का नाम आजादी है, दरअसल वो बड़े मुगालते में मुब्तला है। और ये एक बड़ा शैतानी वसवसा है जो इंसान के नफ्स को ये समझा देता है कि जो आपके दिल में आए करते फिरें जी, जिंदगी तो एक ही दफा है, यू ओनली लिव वंस, और उसके बाद तो जी बाबर बाएश कोश के दुनिया दोबारा नीस्त। तो असल में ऐसे दिल जो हैं वो कभी भी शैतान के गलबे और गुनाह से खाली नहीं हो सकते। असल आजादी इंसान को तब हासिल होती है जब वो तस्किया कर लेता है, जब वो अपने दिल से गंदगी और मैल कुचैल और जंग सब कुछ निकाल देता है और अपने दिल को एक खालिस खूबसूरत शीशे की तरह कर लेता है, तब उसको असल आजादी नसीब होती है। जो ये है कि इंसान के सामने गुनाह करने के मौके हों और वो दिल को आराम से अपने दिल में सुकून में रहते हुए गुनाह करने से इनकार कर दे और ये कहे कि मुझे मेरे अल्लाह से हया आती है, मैं उसका अदब करने वाला बंदा हूं और मैं उसके लिए गुनाह का मौका होते हुए भी गुनाह से इनकार करता हूं। ये असल आजादी है और ये समझना बहुत जरूरी है, और ये तभी इंसान समझ सकता है जब वो अपने दिल में हया भरने का इरादा कर ले। और दिल में हया तभी आती है जब एक इंसान अपने दिल का तज़किया करने का फैसला कर ले और वो अदब के मकाम के लिए मेहनत और कोशिश शुरू कर दे। ये बाअदब बंदा अपने दिल का तज़किया, दरअसल अपने दिल को जब वो साफ कर रहा होता है और धो रहा होता है तो वो अदब से करता है, और इस अदब के जरिए इसका दिल वो हेडक्वार्टर बन जाता है, वो सेंट्रल प्रोसेसिंग यूनिट बन जाता है जहां से उसके दिमाग को अल्लाह की मोहब्बत के सिग्नल्स जाते हैं। कल हमने ये डिस्कस किया है कि अल्लाह की मोहब्बत दिल में रहती है, कल्ब वो नुक्ता है दिल में जहां पे हिदायत नाजिल होती है, और दिल का डायरेक्ट ताल्लुक दिमाग के साथ है, और दिमाग के जिस हिस्से से दिल का ताल्लुक है उनमें हिप्पोकैम्पस एक सरे फहरिस्त है, टॉप ऑफ द लिस्ट है, और ये वो हिस्सा है जो हमारे फैसलों को हमारी यादों और जज्बात की रोशनी में एक नई शक्ल देता है। और हमें एक्शन जब हम करते हैं तो हम उन एक्सपीरियंसेस की लाइट में वो एक्शन कर रहे होते हैं। तो जब दिल खालिस हो जाएगा और उसका तज़किया हो जाएगा तो वहां से दिमाग को तकवा और अल्लाह की मोहब्बत के सिग्नल्स जाएंगे, और इस तरह तज़किया करने वाले इंसान के और एक बाअदब इंसान का दिल जो है वो अल्लाह की मोहब्बत के लिए खालिस हो जाएगा। फिर उसके सारे आज़ा, उसकी आंखें, कान, उसकी जबान, उसके हाथ पैर अल्लाह के हुक्म की तामील में एक्शन करेंगे। वो अल्लाह के हुक्म के खिलाफ वर्जी नहीं करेंगे, वो बेअदबी नहीं करेंगे। जैसे एक हदीस कुदसी है कि अल्लाह ने फरमाया, ये हदीस कुदसी वो अहादीस हैं जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर वही होती थी और वो बोल रहे होते थे उसी वक्त जैसे जैसे वो वही हो रही होती थी। ये कुरान में मौजूद नहीं है लेकिन रिवायात में ये है कि सहाबा ने ये कहा कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम कह रहे हैं कि मेरा अल्लाह कहता है और मेरे अल्लाह ने अभी अभी ये कहा है। तो ये बड़ी कीमती अहादीस है और इनमें एक बड़ी खूबसूरत हदीस है जिससे हम आज का सबक खत्म करते हैं। उसमें है कि मेरा बंदा मेरी मोहब्बत और इबादत में मेरे करीब आता जाता है यहां तक कि मैं उसकी आंखें बन जाता हूं जिनसे वो देखता है, और मैं उसके कान बन जाता हूं जिनसे वो सुनता है, और मैं उसकी जबान बन जाता हूं जिनसे वो बोलता है जिससे, और मैं उसके हाथ पैर बन जाता हूं जिससे वो काम करता है और चलता फिरता है। तो अल्लाह हम सबको बाअदब और बाहया इंसान बना दे जो अपने दिल का तज़किया करें और हमारे दिल अल्लाह की मोहब्बत के ऐसे गहवारे बन जाएं और ऐसे हेडक्वार्टर्स बन जाएं जिनसे हमारे पूरे दिमाग को और हमारे पूरे जिस्म को अल्लाह की मोहब्बत और उसके हुक्म की अताअत के सिग्नल्स जाएं और हम अल्लाह से मोहब्बत करने वाले खालिस दिलों वाले इंसान बन जाएं। वाखिरु दावाना अल्हम्दुलिल्लाह।